کہتے ہیں کہ جاہل کے سامنے عقل کی بات مت کرو، کیونکہ پہلے تو وہ تمہارے سے بحث کرے گا اور اس کے بعد وہ تمہارا، جب وہ اپنی ہار دیکھے گا تو اس وقت وہ تمہارا دشمن بن جائے گا۔ پیغام صبح زندگی میں بہت بہت خوش آمدید۔ بسم اللہ الرحمن الرحیم۔ السلام علیکم ناظرین، پروگرام صبح زندگی میں آپ لوگ پہنچ چکے ہیں اور امید کریں گے کہ آج کا بھی ہمارا پروگرام آپ کو پسند آئے گا۔ 6:33 ایران ٹائم کے مطابق ہو رہے ہیں اور ہم، میں اور حسن آپ کی خدمت میں حاضر ہیں۔
ناظرین، میں بھی آپ کی خدمت میں سلام عرض کرتا ہوں اور خوش آمدید کہتا ہوں آپ کو پروگرام صبح زندگی میں۔ آج بھی ہم لوگوں کی ویسے بہت زبردست چیزیں ہم نے تیار کی ہیں آپ لوگوں کے لیے، اور خصوصاً خرم بھائی نے۔
جی بہت شکریہ۔ اور ایک چیز جو آپ کے بارے میں یہاں پر آئی ہوئی ہے وہ آصف اکبر صاحب نے آپ کو سلام دیا ہے، اور
گیا شروع میں
جی
آپ کے بارے میں آپ نے ایسا کہا میں ڈر گیا کہ نکل جاؤں یہیں،
اور سیل ٹی وی کی بہرحال انہوں نے جو ہے مبارکباد پیش کی ہم ساروں کو، اور اس کے علاوہ اور بھی بہت سے کمنٹ ہیں وہ بھی ہم انشاءاللہ پڑھیں گے۔ ہمارا ہفتے کا موضوع چل رہا ہے کہ موقع دیکھ کے بات کرنا، زیادہ بات نہیں کرنا، زیادہ بات بہرحال کی جا سکتی ہے اگر اچھی باتیں چل رہی ہیں، تو اس کے بارے میں ہم انشاءاللہ آپ لوگوں کے ساتھ بھی بات کریں گے اور مل بیٹھ کے بات کریں گے۔ آپ لوگ فیس بک پہ کمنٹ دے سکتے ہیں، ہمیں بتا سکتے ہیں کہ آپ کا کیا خیال ہے ان موضوعوں کے بارے میں۔ جی آپ کچھ کہنا چاہیں گے؟
بالکل، اس کے بارے میں میں یعنی ایک شعر ہے فارسی کا کہ کم گوئی و گزیدہ گوئی چندر تو زندہ کے تو جہان شاوت پور۔ اس میں وہ ہے کہ یعنی ایک در کی طرح
جی
کم بولا کرو، یعنی در کو اگر آپ دیکھیں اس کی تعداد کم ہوتی ہے، بظاہر کچھ نہیں بولتا ہے
صحیح،
لیکن اس کی قیمت اتنی ہوتی ہے
جی
کہ کوئی اندازہ نہیں لگا سکتا، خصوصاً اگر ایک جتنا چھوٹا ہوتا ہے اتنی اس کی قیمت زیادہ ہوتی ہے۔
ٹھیک ہے،
تو یہ دکھاتا ہے کہ بہرحال ہمارے شعرا بھی جو ہیں وہ اس کی طرف بہت دھیان دیتے تھے اور انہوں نے اپنی زندگی میں لاگو کیا کہ کم بولتے تھے، موقع سے بولتے تھے، اور اگر بولنا ہوتا تو مناسب چیز بولتے تھے ورنہ چپ رہتے تھے۔
ویسے بھی اگر آپ شعر کو دیکھیں، جو شعر لکھا جاتا ہے وہ خود بھی جو ہے ایک پوری دنیا کو دو مصروں میں وہ سما دیتا ہے، بہت بہرحال
جی
بہرحال ہم گفتگو کو، باتوں کو آگے چلاتے رہیں گے، لیکن یہاں پر ہم ایک وقفہ لیں گے اور جس میں ہم آپ کو دکھائیں گے کہ کیسے آپ لوگ ہمارے سے، ہمارے پروگرام میں ہمارے ساتھ شامل ہو سکتے ہیں، کیسے آپ ہمارے ساتھ رابطہ کر سکتے ہیں۔ آپ کی خدمت میں ایک بار پھر ہم لوگ حاضر ہیں۔ ہمارے ساتھ، ہمیں خبر ملی ہے کہ ہمارے ساتھ ہمارے ایک ویور ہمارے ساتھ فون لائن پہ موجود ہیں۔ میں سلام عرض کرتا ہوں آپ کی خدمت میں۔
السلام علیکم۔
وعلیکم السلام، اپنا نام بتائیے، بتائیے کہاں سے بات کر رہے ہیں آپ؟
جی میں عبد الرحیم دورانی بات کر رہا ہوں تہران سے۔
بہت بہت خوش آمدید دورانی صاحب، بہت شکریہ آپ نے ہمارے پروگرام میں کال کی۔
جی میں بھی آپ کی خدمت میں سلام عرض کرتا ہوں اور آپ کو مبارکباد کہتا ہوں کہ آپ اتنی صبح کو اٹھ گئے۔
ہم ہمیشہ صبح اٹھتے ہیں، جن لوگوں کی زندگی میں ان کوئی مقصد ہو وہ صبح اٹھتے ہیں۔
بہت زبردست بات
بالکل
ہے عبد الرحیم،
جو لوگ بالکل جن کا مقصد نہیں ہوتا ہے جن کی زندگی میں، یا ان کو کوئی فکر نہیں ہوتی ان کے آج کے دن کی، وقت کی، تو وہ ظاہری بات ہے وہ سوتے رہتے ہیں۔
اچھا عبد الرحیم صاحب، ایک چیز میں پوچھ لوں خرم؟
جی جی ضرور۔
ایک چیز میں پوچھنا چاہوں گا کہ ابھی حال میں ہی ایک ہمارے بہرحال جاننے والے، انہوں نے ایک بہت زبردست بات کہی، کہا کہ جو لوگ کہتے ہیں کہ ہمارے پاس وقت نہیں ہوتا، فلاں کام نہیں ہو پاتا، انہوں نے کہا کہ میں اس کو بالکل نہیں مانتا، اور اگر آپ صبح کو جلدی اٹھ جائیں تو باقی کام بھی، ہر کام یعنی آپ کر سکتے ہیں، آپ کے پاس جتنا وقت ہے 12 گھنٹے 14 گھنٹے اس میں آپ آرام سے کام کر سکتے ہیں بغیر تھکے ہوئے اور مکمل طور پر۔ اس کے بارے میں آپ کا کیا خیال ہے؟
جی یہ بات تو بالکل صحیح ہے۔ دیکھیں وہ ایک حدیث میں فرماتے ہیں کہ اللہ تعالیٰ نے جو انسانوں کا رزق ہے وہ صبح کے ٹائم لکھا ہوا ہے، یعنی صبح جو آپ نے دیکھا ہوگا نا کہ انسان کے علاوہ نیچر کی جتنی بھی چیزیں ہیں، مثلاً پرندے ہوئے یا جانور ہوئے، وہ صبح سویرے شکار پہ نکلتے ہیں،
بالکل،
یا صبح سویرے جو ہے رزق و روزی ڈھونڈنے نکلتے ہیں۔ اسی طرح جو بندہ صبح سویرے نکلتا ہے تو وہ پھر پورے دن کے لیے اچھی طرح سے وہ پلاننگ کر سکتا ہے، برنامہ ریزی کر سکتا ہے، اور خدا بھی جو ہے اس کے لیے راستے کھول دیتا ہے۔
یقینا
جی۔
اور ہم لوگوں کے ہفتے کا موضوع چل رہا ہے خرم کیا؟
بالکل، کہ موقع پہ بات کرنی، صحیح بات کرنی، اور ایکسٹرا بات جو ہے وہ نہ کرنی۔ اس کے بارے میں آپ کیا کہیں گے؟
جی یہ تو بہت اچھا موضوع ہے اور واقعاً جو ہے مفید موضوع ہے۔
صحیح۔
اور ایک کامیاب زندگی گزارنے کے لیے انسان کو जो है हमेशा मौके महल की मुनासिबत से बात करनी चाहिए।
जी
इमाम अली अलैहि सलाम फरमाते हैं कि आकिल इंसान की जबान जो है वो उसके अकल के पीछे होती है,
सही है,
यानी वो पहले सोचता है और फिर बोलता है,
बिल्कुल
और
ठीक,
बेवकूफ की जो जबान है वो अकल के आगे होती है, यानी बेवकूफ बगैर सोचे समझे बात बोल देता है।
सही है
इसी तरह जो है मसलन उर्दू में भी कहते हैं कि पहले तोलो और फिर बोलो,
जी,
बिल्कुल
यानी इंसान को बगैर सोचे समझे जो है बात नहीं करनी चाहिए। इसकी कई वजूहात हैं, सबसे बड़ी जो वजह है वो ये है कि एक हदीस में फरमाते हैं कि इंसान जो है अपनी जुबान के पीछे छुपा हुआ है,
सही है,
अलमरअतु तहता लिसानी, यानी इंसान अपनी जुबान के पीछे छुपा हुआ है,
सही,
और फारसी में कहते हैं सुखन बिगुई ता शनाख्ते शवीद,
सही,
यानी आप बात करें ताकि आप जो है पहचाने जाए।
पहचाने जाए, बहुत खूबसूरत।
जी, कहते हैं कि अस्कूजे हमान तरावत के दरकूजा, यानी कूजे से वही निकलता है जो कूजे के अंदर होता है, तो जब आप बात करते हैं तो जो आपका मुखातब है या जिससे आप बात करते हैं वो फौरन समझ जाता है कि ये बंदा जो है क्या है,
सही,
ये हकीकत क्या है, माहियत क्या है।
बिल्कुल
तो ये बहुत जरूरी है कि इंसान जो है बरमहल और पीत बात करे।
सही,
अब ये कि कहाँ बोलना है, क्या बोलना है और कहाँ चुप रहना है, ये खुद बजात खुद एक हुनर है, एक फन है,
बिल्कुल सही,
जो इंसान की जिंदगी में जो है तजुर्बे से और उसके इल्म से उसको
हासिल होता है। अच्छा दुरानी साहब, बहुत खूबसूरत आपने बातें की। एक सवाल बड़ा अहम मैं आपसे पूछना चाहूंगा कि कुछ लोग हक की बात को भी जो है वो नहीं करते।
जी,
मिसाल के तौर पे जहां पर आपको हक का साथ देना है,
जी,
खामोशी इख्तियार कर लेना सही है आया क्या, सिर्फ इस महज इस वजह से कि आपका अपना जाती थोड़ा सा नुकसान ना कहीं हो जाए?
नहीं, ये तो देखें हर लिहाज से ये बात गलत है। अगर हम शरी लिहाज से देखें तो हदीसों में आया है इमाम हुसैन की हदीस है कि सबसे बड़ा जिहाद जो है जाबिर और जाबिर बादशाह के सामने कलेमे हक का कहना है।
सही,
ये इसीलिए है कि ये बात भी वही बरमहल जुमरे बोलने के जुमरे में आती है
जी।
कि जब आपको जरूरत एक बादशाह के सामने बात करने की, आप क्यों छुप रहे हैं? या मसलन जो है कहते हैं कि कुरान में मसलन कई जगह पे मुख्तलिफ जगहों पे हक बात करने की और गवाही देने की ताकीद की गई है।
सही है,
जो है अगर आपने कोई चीज देखी, कोई वाकया देखा है और आपकी गवाही से, आपकी शहादत से जो है एक बंदा अपने हक तक पहुंच सकता है, तो आप क्यों चुप रहे? यानी इन उस वक्त चुप रहने की जो है मुजम्मत की गई है।
बिल्कुल सही,
जी,
बहुत बहुत शुक्रिया दुरानी साहब, आप जो है पूरी तैयारी करके आज हमारे प्रोग्राम में आए हैं, बहुत मजा आया आपकी बातें और उम्मीद करते हैं यकीनन हमारे नाजरीन को भी बहुत फायदा हुआ होगा।
बहुत शुक्रिया, बातें इन्होंने कही, बहुत बहुत शुक्रिया दुर्रानी साहब।
आप लोगों का भी शुक्रिया कि आपने हमें टाइम दिया बात करने का,
बहुत शुक्रिया,
बहुत बहुत शुक्रिया। खुर्रम, आज से कुछ दिन पहले,
जी
कुछ दिन से कुछ ज्यादा तकरीबन 2-3 हफ्ते पहले, एक वाकया मैं पढ़ रहा था और उसमें बहुत ही अहम वाकया है कि क़यामत के दिन कहा जाता है कि बहुत सारे लोग जो हैं एक उनको खून लाके उनके हवाले कर दिया जाएगा,
ठीक है,
और कहा जाएगा कि ये उस शख्स का है जो कत्ल हुआ था,
ठीक
और
है,
ये तुम्हारे जिम्मे है।
क्यों?
कहा जाएगा कि वो पूछेगा भाई हमने तो बजाय कोई कत्ल
नहीं
किया था,
सही
कहा था कि तुमने अपनी जबान से उसकी हिमायत, उसके कत्ल की हिमायत की थी,
अच्छा,
और या उस वक्त तुम खामोश रहे थे, यानी वो एक किसी नाहक चीज पर बोलना या ना बोलना, उस वक्त खामोश रह जाना इसका बायस बनेगा कयामत के दिन हम लोगों का गरेबान पकड़ लिया जाए और बहरहाल पुलिस रात पे से गुजरना भी मेरे ख्याल में काफी मुश्किल काम होगा, बहुत पतला है सुना है।
तो इसका मतलब ये जो आप बात जो मुझे समझ आई है आपकी वो ये है कि अगर कोई किसी के खिलाफ अगर एक गलत बात की जा रही है, मिसाल के तौर पर अगर कोई कहता है कि जी फलां शख्स जो है उसने ये काम किया और आपको पता है कि उसने ये काम नहीं किया और आप चुप रहते हो
और उसको अगर नुकसान पहुंच गया उस शख्स को तो हम जिम्मेदार होंगे। तो इसमें यानी हर चीज जो हम बोलें या ना बोलें उसमें हम लोगों की मुकम्मल जिम्मेदारी होती है और ये नहीं होता कि भाई फलां भी अच्छे थे और फलां भी अच्छे थे तो हम नहीं बोलेंगे इस मामले में, आपसी मामला है उनका, ये गलत चीज़ है।
इत्तफाकन हसन इसी के बारे में हम लोग इंशाल्लाह आज बात करेंगे क्योंकि मेरे ख्याल में हमारा जो हफ्ता है वो खत्म हो रहा है लेकिन बहुत अहम मौजू है,
खत्म हो रहा है
ये क्योंकि दुरानी साहब से भी हमने इस बारे में बात की, बहरहाल हमें बताया जा रहा है कि हमने चलना है हिंदुस्तान की सैर करनी है आसिफ के साथ, तो चलते हैं आसिफ के पास और देखते हैं आसिफ आज हमें और कहां पर घुमा रहे हैं।
السلام علیکم، میں آصف خان آپ لوگوں کے سامنے پھر سے حاضر ہوں کچھ خاص لے کے۔ میں اس وقت دہلی کے انڈیا گیٹ پہ موجود ہوں اور اس سے میں جو ہے آپ کو روبرو کراؤں گا۔ یہ والی جو بلڈنگ ہے جو پیچھے عمارت بنی ہوئی ہے، 1931 میں جو ہے اس کو برٹش آرکیٹیکٹ ایڈورڈ لوٹینز نے جو ہے بنایا تھا، جب نئی دہلی کی جو ہے بنیاد فاؤنڈیشن جب جو ہے ڈالی جا رہی تھی۔ تو اس بلڈنگ کی جو ایک خاص بات یہ ہے کہ جب پہلے وشو یدھ جو پہلا ورلڈ وار تھا، اس میں جب جو ہے ہندوستان مطلب برٹش کے لوگوں کی طرف سے جب 90,000 ہندوستانی جو ہیں پہلے ورلڈ وار میں جو ہیں انگریزوں کی طرف سے لڑے، تو انہوں نے جو ہے اپنی جان گنوا دی۔ وہ جو ہے 90,000 جو جوان تھے، جو سپاہی تھے، وہ شہید ہو گئے۔ انہی کی یاد میں جو ہے یہ انڈیا گیٹ بنایا گیا ہے۔ ساتھ میں جو ہے سامنے جو ہے ایک مشال اس میں ہمیشہ جلتی رہتی ہے، صرف ان کی یاد 24 گھنٹے جو مشال جو ہے جلتی رہتی ہے۔ اس کے علاوہ یہاں پہ ہندوستانی جو 3 ڈپارٹمنٹ ہیں، ایک وایو، ایک آپ کا ایئر فورس ہے، اور ایک آپ کی جو آرمی ہیں، اور ایک آپ کی جو نیوی ہے، ان کے تینوں میں سے 3 جوان جو ہیں ہمیشہ یہاں پہ اپوائنٹ رہتے ہیں اس کی رکھوالی کرنے کے لیے۔ اس کے علاوہ جو ہے اس کو جو ہے شام میں جو ہے جیسے کہ ہم لوگ دیکھ رہے ہیں کہ آس پاس اتنے سارے لوگ موجود ہیں، بہت سارے لوگ جو ہیں اس کو شرکت کرنے آتے ہیں۔ جو بھی دلی آتا ہے وہ سب سے پہلے جو ہے وہ یہاں ضرور آتا ہے۔ دلی کو جو ہے انڈیا گیٹ کو جو ہے دلی کی ناک بھی کہا جاتا ہے۔ یہ بہت زیادہ مطلب گھومنے کا، بہت سارے لوگ یہاں پہ گھومنے کے لیے آتے ہیں۔ باقی جو ہے اس کو اس عمارت کی جو ہے تھوڑا سا ہم لوگ نہارتے ہیں۔ آئیے جیسا کہ میں ذکر کر رہا تھا، جو 90,000 سپاہی ہیں وہ جو شہید ہوئے تھے جنگ میں، ان سب کے نام جو مین کہیں نہ کہیں جو ہیں دیواروں پر لکھے ہوئے ہیں، اس کو دھیان سے دیکھیں تو وہ سارے کے نام آپ کو جو دیکھ جائیں گے۔ جیسا کہ میں ذکر کر رہا تھا، ہم لوگ جو ہے انڈیا گیٹ پہ موجود ہیں، جس کو جو ہے دلی کی ناک کہا جاتا ہے۔ انڈیا گیٹ جو ہے دلی کے ایک دم سینٹر، ایک دم مڈل میں جو ہے موجود ہے، جس کے آس پاس جو ہے پہلی، جیسا کہ میں نے ذکر کیا تھا، دلی کو جو ہے شہروں کا شہر کہا جاتا ہے۔ دلی میں جو ہے 7 شہر جو بہت پرانے جو ہیں بھی موجود ہیں۔ اس کے علاوہ انگریزوں نے جو 1947 تک جو ہے انگریز جو ہے ہندوستان پہ جو ہے قابض تھے، تو انہوں نے دلی میں جو ہے اپنی ایک نئی کیپٹل، اپنی نئی راجدھانی بنایا، جس کو جو ہے نئی دلی کا انہوں نے نام دیا۔ ایڈورڈ لوٹینز جو ان کے جو مین آرکیٹیکٹ تھے، جو مطلب جو چیف آرکیٹیکٹ تھے، انہوں نے جو ہے نئی دلی کو ڈیزائن کیا۔ اس کے ساتھ ہی جیسا ہم دیکھ سکتے ہیں کہ پیچھے کی طرف فاؤنٹین ہے، انہیں کا ڈیزائن کیا ہوا ہے۔ اس کے علاوہ فاؤنٹین کے پیچھے انڈیا گیٹ ہے، انڈیا گیٹ بھی انہوں نے ہی ڈیزائن کیا ہے۔ 1919 میں جب پہلا وشو یدھ جو فرسٹ ورلڈ وار تھا، تو ہندوستان کی طرف سے جو ہے 90,000 سپاہیوں نے اپنی جو ہے جان گنوائیں، وہ شہید ہوئے انگریزوں کی طرف سے لڑتے ہوئے، تو انہیں کی یاد میں جو ہے اس کو تعمیر کرایا گیا۔ اس کے علاوہ ان کے نام جو شہید ہوئے تھے، ان کے نام جو ہیں اس کے اوپر لکھے، اور بیچ میں جو ہے ایک مشال جلائی گئی، جو مستقل 1931 سے لے کے آج تک مستقل اسی طریقے سے 24 گھنٹے جل رہی ہے۔ اس کے علاوہ 3 سپاہی جو انڈیا کی جو آرمی ہیں، انڈین آرمی کے جو 3 بھاگ ہیں، جو 3 پارٹس ہیں، چاہے وہ ایئر فورس ہو، چاہے وہ آرمی ہو، چاہے وہ نیوی کا ہو، شپ والا آرمی ہو، ان تینوں کے جو سپاہی ہیں، ان کے تو 3 وہ جو ہے ہمیشہ جو ہے اس عمارت کے نیچے موجود رہتے ہیں۔ اس کے علاوہ ان تینوں آرمیوں کے جو جھنڈے ہیں وہ ہمیشہ یہاں پہ جو ہے ان کو لگایا رہتا ہے۔ اس کے علاوہ 26 جنوری ایک تاریخی دن ہے، جس دن ہمارا ہندوستان کا کانسٹیٹیوشن جو ہے وہ پاس ہوا تھا۔ 26 جنوری کی پریڈ جو ہے وہ یہیں ہوتی ہے۔ 1947 کا جو مطلب ایک فریڈم کی جو پریڈ ہے وہ لال قلعے میں ہوتی ہے، اور 26 جنوری کی جو پریڈ ہے وہ یہاں ہوتی ہے۔ اس کے علاوہ اگر کسی کو جو ہے مخالفت کرنی ہوتی ہے سرکار کی، یا کسی کام سے خوش نہیں ہوتی عوام، تو وہ جو ہے کینڈل جلا کے، کینڈل مارچ موم بتی جلا کے جو ہے وہ یہاں پر جو ہے وہ لوگ انشن کرتے ہیں، بھوک ہڑتال کرتے ہیں۔ اس کے علاوہ جو ہے دیش مختلف علاقوں سے، ہندوستانی نہیں، دیش ودیش سے جو ہے لوگ یہاں پہ آتے ہیں، اس کو وزٹ کرنے کے لیے آتے ہیں، اس کو دیکھنے کے لیے آتے ہیں۔ ہندوستان کہیں نہ کہیں جو ہے انڈیا گیٹ کے نام سے بھی जाना जाता है। जैसा कि मैं आपको दिखाऊंगा, मेरे पीछे जो है ये जो लड़का गया है, ये चाय लेके गया है, क्योंकि बहुत सारे लोग जो हैं यहाँ पे इसको घूमने के लिए आते हैं। अब ये पूरी तरीके से जो है एक टूरिस्ट स्पॉट बन गया है। आपने कहीं ना कहीं इंडिया गेट का नाम जरूर सुना होगा। जब भी आप हिंदुस्तान दिल्ली आना हो, आप इंडिया गेट ज़रूर आइए, क्योंकि ये नई दिल्ली में है। इसके अलावा अगर मैं उधर की तरफ दिखाऊँ, वहाँ पर मेरे राइट हैंड साइड पर जो है पार्लियामेंट हाउस है, प्रेसिडेंट हाउस है, यहाँ के जो वज़ीर आलम हैं वो जो है वहाँ रहते हैं, उनका घर वहाँ है। उसके अलावा इस तरफ जो है अगर मैं दिखाऊं तो साउथ एवेन्यू और नॉर्थ एवेन्यू है, इंडिया के मतलब दिल्ली के जो मिनिस्टर हैं उनके बंगलों हैं वहाँ पे, और पीछे हमारा इंडिया गेट है। रात में जो है इंडिया गेट को देखना मतलब निहारें तो उसका मतलब जो है बहुत ज़्यादा बढ़ जाता है आधी रात में अगर यहाँ है, क्योंकि यहाँ पर लाइटिंग होती है। यहाँ पीछे जो ये लाइटिंग का पोल लगा हुआ है उससे लाइटिंग होती है, उसके ऊपर जो है फोकस किया जाता है और उसका कलर जो है इंडिया गेट का चेंज हो जाता है। तो आइए इसको पास से थोड़ा सा और निहारते हैं, उसको देखते हैं। बहुत हाई सिक्योरिटी वाला एरिया है, हमेशा यहाँ पे पुलिस जो है तैनात रहती है हमेशा।
जी खुश आमदीद आपको कहता हूं, और आसिफ के साथ आपने इंडिया गेट की सैर की, उम्मीद है कि आपको पसंद आई होगी। पहले भी आप सैर कर चुके हैं लेकिन ये बार हमने कहा आपको दोबारा दिखाया जाए। नाइला काजमी साहब ने मौलाए कायनात इमाम अली अलैहिस्सलाम का एक यहां पर माफ़ कीजिएगा फरमान यहां पर लिखा है, तुम्हारी शी जिसके बाद तुमसे बात करने की ख्वाहिश पैदा हो जाए तुम्हारे उस कलाम से बेहतर है जिसके बाद तुम्हें खामोश करा दिया जाए। तो बेहतर है कि अगर आपके पास,
मैं पिछली दफा यही वो पढ़ना चाह रहा था वो मुझे मिला नहीं।
हाँ सही है, चलो मैंने ढूंढ लिया, देख लें फिर।
नहीं आपको नहीं मिला था, मैंने तो ढूंढ लिया था
आपको। वो और वो था ये अभी भी इन्होंने भेजा है।
अच्छा ये दूसरा भेजा
है, पर एक और भी है वो भी हम पढ़ेंगे, आप लोगों के हवाले करता हूँ प्रोग्राम में ताकि आप लोग गुफ्तगू को चला सके।
बहुत बहुत शुक्रिया खुर्रम। नाज़रीन जैसा कि आप लोग मुलाहिज़ा फरमा रहे हैं, डॉक्टर मित्रा कारी साहिबा हम लोग के साथ हैं, और हम लोग जो हम लोग का हफ्ते का मौजू रहता है उसी के हवाले से हम लोग नफसियाती पहलू से उसका जायज़ा लेते हैं मौजू का। तो आज भी हम लोगों के साथ रहिएगा, आपकी खिदमत में सलाम अर्ज करता हूँ और खुश आमदीद कहता हूँ फिर से।
मैं भी सलाम अर्ज करती हूँ आपकी और तमाम नाजरीन की खिदमत में, और हमारे बहुत अच्छे अच्छे मुखातब जो कि बहुत प्यारी प्यारी बातें करते हैं।
मौजू हम लोगों का चल रहा है मौके से बात करना, मौके से खामोश रहना। ये दूसरा वाला हिस्सा बहुत मुश्किल होता है, खामोश रहना, इसके बारे में आप क्या कहेंगे?
دقیقا ببینید ما بین صحبت کردن
سعی کہا دیکھیے بات چیت اور خاموشی کے درمیان ہمارا براہ راست ایک رابطہ ہے اور کچھ خصوصیات خاص ہیں جو افراد کے اندر بڑے ہی عقل مند اور با کمال و تجربہ کار افراد کے اندر ہوتی ہیں اور ہمیں توقع ہوتی ہے جب ہم بات کرتے ہیں اور گفتگو کرتے ہیں تو فوراً ہی ایک اور کلمہ آتا ہے اور وہ ہے خاموشی سکوت اور بات چیت کرنا جس جتنا کہ بات چیت کرنا آپ کو ایک با تجربہ اور دانا عقل مند اور فہمیدہ افراد کے طور پر آپ کا تعارف کراتا ہے اسی طرح سے خاموشی بھی اپنی جگہ پر اہمیت رکھتا ہے اور عاقل کی نشاندہی کرتا ہے چنانچہ بات چیت کرنا اور خاموش رہنا اپنی اپنی جگہ پر اس کا ایک خاص امتیاز ہے چنانچہ ہم اسی انداز سے جو اس کی امورات ہیں معاملات ہیں انہی کے لحاظ سے اس کی اہمیت معلوم ہوتی ہے اور جو اس کے طور طریقے ہیں اسی کے حساب سے کہ ہم پہچانتے ہیں کہ یہ فلاں فرد کس انداز کا ہے کیسا ہے یعنی اپنے موقع پر وہ بات چیت نہ ہو اور خاموشی نہ ہو تو وہ اس کے بے عزتی کا باعث بن جاتی ہے اور وہ خاص مواقع سے وہ دور ہو جاتا ہے پھر کوئی اس کو اہمیت نہیں دیتا ہے یعنی جو بات وہ بول گیا منہ کھول گیا تو اس کے حساب سے اس کو دوسرے افراد کہتے ہیں کہ دیکھو کیا اس کے دماغ میں ہے چنانچہ آپ نے دیکھا کہ دونوں ایک دوسرے کے ساتھ ساتھ ہیں چنانچہ ہم دیکھتے ہیں کہ کبھی کبھی سکوت اور خاموشی ہمارے لیے امنیت کا باعث بنتا ہے، ہماری حفاظت کا باعث بنتا ہے. ہم نفسیات کے میدان میں اس کو کہتے ہیں کہ جسم اور روح اور اس کے ساتھ ایک دوسرے کو سپورٹ کر رہے ہیں. دراصل خاموشی بھی ایک طرح سے وسیلہ ہے ایک انسان کے لیے جو ایک سخنور ہے، بہت اچھی بات چیت کرنے والا، سخنرانی کرنے والا انسان ہے. یہ اس کے لیے ایک طرح سے ڈھال ہے. کہہ سکتے ہیں کہ یہ بات چیت کرنے والا انسان بہت اچھی بات چیت کرنے والا ہے، لیکن اگر اس کے ساتھ حکمت اور دانائی ہے موقع محل کے حساب سے خاموش ہونے کی، تو یہ اس کی سمجھداری کے لیے ایک حفاظت ہے، ڈھال ہے. اب دیکھیے، کسی جگہ پر کوئی بات چیت ہو رہی ہے، ہم پہلے خاموش ہو کر بات چیت کو سنتے ہیں، ہم دیکھتے ہیں کہ کیا وہ بات چیت کر رہے ہیں. اب ہم یہ دیکھتے ہیں کہ اس کی بات چیت، اس کا ایک سامنے والا جب بات چیت کر رہا ہے تو ہم بہت خاموش رہ کے اس کو ایک طرح سے آبزرویشن کر رہے ہیں. تو چنانچہ تمام انسانوں کے لیے ایسا ہے کہ جب آپ دیکھیں، یہ بڑا مشکل بات ہے، جیسا کہ آپ نے فرمایا کہ جب انسان خاموش ہو کر کسی کی بات سن رہا ہو اور بات نہ کرے تو یہ واقعی بڑا مشکل ہے. جو ہی آپ دوسرے کی بات سنتے ہیں تو فوراً آپ بولنا چاہتے ہیں، فوراً آپ اعلان کرنا چاہتے ہیں کہ آپ کو کیا سمجھ آئی. اور یہ وہ پوائنٹ ہے کہ تجربہ کار انسان اور اہل فن کے انسان اور دوسرے سے وہ اس کو جدا کرتی ہے، یعنی عقل مند اور غیر عقل مند کے درمیان یہ فرق قائل ہوتا ہے. ایک با تجربہ اور دانا انسان خاموش ہو کے اگلے کی بات سننے کے بعد تھوڑی دیر اس کو ناپتا اور تولتا ہے اور اس کے بعد بات چیت کرتا ہے، فوراً نہیں بول پڑتا ہے. ہم حتیٰ اپنی کلاسوں میں، جو ہماری کلاسز ہوتی ہیں، ہم اسٹوڈنٹ سے سوال کرتے ہیں، پوچھتے ہیں، جب فوراً جواب نہیں دیتے ہیں تو ہم بھی فوراً اس کا جواب نہیں دیتے ہیں. ہم دیکھتے ہیں کہ یہ شاید سوچ رہا ہے. اور کیا ہوتا ہے کہ افراد اس سوال کو لینے کے بعد، کچھ دیر خاموش رہنے کے بعد، سوچنے کے بعد، اس معما کو حل کرنے کے بعد، اپنی انفارمیشن کو بڑھانے کے بعد، اس کی ایک طرح سے سوچ سمجھ کر رہا ہے، ناپ تول کر رہا ہے ان سوالوں کو، اور اس کو دہرا رہا ہے اپنے ساتھ، تکرار کرنے کے بعد وہ ایک دفعہ دیکھتا ہے کہ ہاں جی ہاں، وہ اس کو ایک طرح سے اس کے ناپنے تولنے کے بعد اپنی زبان پہ اس کو جاری کرتا ہے. چنانچہ یہ کہا جاتا ہے کہ یہ تینوں ایک دوسرے کے ساتھ.
اس میں ابھی آپ نے بہت خوبصورت نقطے کی طرف اشارہ کیا، میں جو یعنی سمجھا اس سے، یعنی اس کے ایک حصے سے، یہ تھا کہ مثال کے طور پر جب سامنے والا بول رہا ہو تو ہم لوگ اگر واقعی سیکھنے کی ہے، یعنی اس کو، اس کے کلام کو، اس سے ہم لوگ سیکھنے کی کوشش کریں، جیسا کہ جب ٹیچر بولتے ہیں ہم لوگ بیچ میں دخل نہیں دیتے، سنتے ہیں ہم لوگ صحیح طور سے، یا کوئی استاد ہوتا ہے، تو اس ذریعے ہم لوگوں کی معلومات میں بھی اضافہ ہوگا، اور یہ بھی نہیں ہوگا کہ ہم بیجا بول گئے اور اپنی، یعنی میں اپنی بات کر رہا ہوں، کہ جہالت اپنی ظاہر کر دی. صحیح ہے،
بالکل صحیح فرمایا آپ نے. در حقیقت آپ خاموش رہ کر، حتیٰ دیکھیے ہم یہ کہنا چاہتے ہیں کہ جب وہ آپ خاموش رہے اور بہت خاموشی سے آپ نے سنا ہے اس کی باتوں کو، آپ نے اجازت دی دو چار اور دوسرے لوگ بھی بات کریں. بلکہ ہمارے ہاں ہمارے نفسیات میں ہے کہ اس بحث میں آپ نے بہت نوٹ کیا اور خاص ایک نقطے کی جانب آپ نے سب کی باتیں سنی ہیں، آپ ایک طرح سے چوتھے وہ فرد ہیں کہ جس نے ہاتھ اٹھایا بات چیت کے لیے. یعنی وہ تین دوسرے افراد یا اسٹوڈنٹس جنہوں نے استاد کے سوال کے جواب میں تین چار نے جواب دیا، توضیحات دی، اور آپ چوتھے وہ نفر ہیں کہ جب آپ جواب دینے کھڑے ہو رہے ہیں، تو اس طرح سے آپ نے بہت ساری گرہیں جو ان تین اسٹوڈنٹس نے حل کی ہیں، آپ نے ان تمام ان باتوں کو ایک طرح سے جانچنے کے بعد اب آپ چوتھے فرد ہیں جو جواب دے رہے ہیں. ہماری نفسیات میں کہا جاتا ہے کہ یہ رشد نمو ہو چکی ہے، اس فرد کی شناخت ہو چکی ہیں. یہ ایک طرح سے آپ نے اپنی رشد و نمو میں اپنی مدد کی ہے، یہ آپ نے اپنے اوپر توجہ دی ہے. یعنی یہ چیزیں جو ہے یہ کسی بھی انسان کے اندر اشٹ نمو کو بڑھاتی ہیں, یعنی خاموش رہ کر ایک طرح سے جانچنا اور سوچ سمجھ کے بولنا, یہ سب ایک دوسرے کے ساتھ ملے ہوئے ہیں اور انسان کے فہم و شعور کو اوپر لے کر جاتے ہیں. وہ شخص جو بہت سمجھ گیا ہے, بہت دانا ہو گیا ہے, وہ بڑی سوچ سمجھ کے بات چیت کرے گا. حضرت علی علیہ السلام فرماتے ہیں, جیسا کہ آپ کے اس کالر نے بھی فرمایا کہ عقل مند انسان جو ہے وہ بات چیت کو اپنی عقل کو دیتا ہے, اور عقل جو اس کا تجزیہ و تحلیل کرتی ہے اس کے بعد وہ بات چیت کرتا ہے, واقعی یہ سمجھدار ہے. بغیر تجزیہ و تحلیل سے جو بات کرتا ہے تو اس کی بات میں کچھ بھی ایسی چیز نہیں ہے, کوئی فہم و درایت اور سمجھداری کی بات چیت نہیں ہے, چنانچہ کسی کو بھی اس کی بات چیت سے کچھ بھی حاصل نہیں ہوگا. آپ ایک تنہا انسان اس کو کیسے ایک دم سے کسی بات کو فوراً زبان سے جاری کر سکتے ہیں اپنی عقل کو دیے بغیر؟ چنانچہ جو بھی آپ سنتے ہیں اور آپ کو جو بولنا ہے اپنی عقل کو دیں, اس کا تجزیہ و تحلیل کرے گا. جو آپ کے اندر سمجھداری ہے, عقل, فہم اور شعور ہے, وہ اسی کو جاری کرے گا اور دوسرے افراد کہیں گے واہ کیا سمجھدار اور اچھا اور عقل مند انسان ہے. اور
بہت بہت شکریہ. ابھی ہم لوگوں کی گفتگو ناظرین جاری رہے گی اور ہم لوگوں کے ساتھ رہیے گا. خرم کے پاس چلتے ہیں.
بالکل حسن, گفتگو آپ لوگوں کی بہت مفید چل رہی ہے, بہت اہم گفتگو چل رہی ہے, لیکن تھوڑا سا تازہ ہونے کی ضرورت ہے. تھوڑی سی تازہ ہوا کھاتے ہیں, تھوڑی سی موسیقی سنتے ہیں اور اس کے بعد دوبارہ آپ کی خدمت میں حاضر ہوں گے. دوبارہ چلیں گے مترا کاری صاحبہ کے پاس تاکہ وہ موضوع کو آگے چلا سکیں. امید کرتا ہوں اس خوبصورت سی موسیقی نے آپ کی نفسیات پر بڑے مثبت اثرات گزارے ڈالے ہوں گے. اب وقت ہوا ہے چلنے کا دوبارہ مترکاری صاحبہ کے پاس تاکہ وہ بھی آپ کی نفسیات پہ بہتر طریقے سے کام کر سکیں. جی
بہت بہت شکریہ خرم. اور اس میں نفسیات کا سنبھالنا سب سے پہلی ذمہ داری ہماری اپنی ہوتی ہے, یعنی صحیح شخص سے رجوع کریں. بہرحال انشاءاللہ ابھی ہم لوگ اپنی گفتگو جاری رکھیں گے اسی سلسلے میں کہ بولنا یا نہ بولنا, اس میں وہی جو مشہور جملہ ہے ٹو بی اور ناٹ ٹو بی, تو اس میں بولنے اور نہ بولنے کے بارے میں بھی کہا جا سکتا ہے. تو یہ چیز میں پوچھنا چاہ رہا ہوں کہ بعض وقت ہوتی ہے سامنے والی گفتگو جو ہے وہ مجھے معلوم ہے جو میرا پروفیشن ہے, میرا جو کام ہے اس کے مطابق وہ بالکل غلط بول رہے ہیں, کیا یہاں پر ہمیں دخل دینا چاہیے یا نہیں؟
دیکھیے ایسی جگہ پر ہم یہاں یہ دیکھتے ہیں کہ سکوت اور خاموشی کی طرف ہم یہ توجہ دیتے ہیں کہ خاموشی بعض اوقات عزت اور احترام کا باعث بھی ہے, یعنی ہر لفظ کی اپنی ایک تعبیر ہے. عین حال یہ دیکھیے کہ جب کس خاموشی جہاں ایک اچھے تجربے کی نشاندہی بھی کرتی ہے کہ اچھے طریقے سے دوسرے کی بات چیت سننا, اور تاکہ ہم خاموشی سے خوب درک کر کے سوچ سمجھ کے تجزیہ تحلیل کر کے اس کو کلام میں جاری کرتے ہیں, تو اس کے پیچھے احساس بھی ہے. احساسات و جذبات ہی ایک دوسرے کے ساتھ ساتھ ہے, یعنی یہ یہاں ایسا ہے کہ دیکھیے جو آپ نے پڑھا ہے اور جو آپ کو علم ہے, سمجھداری ہے اور یقین ہے کہ یہ درست ہے, تو ہو سکتا ہے آپ کا روبرو والا فرد جو ہے اس کو شاید اس سے وہ نہ کرتا ہو. اب یہاں یہ جو خاموشی ہے وہ ایک باز اور کھلے ذہن کی نشاندہی کرتا ہے. آپ اس کا احترام کر رہے ہیں اور آپ ایک موقع کا آپ لحاظ کر رہے ہیں. اب دیکھیے کچھ خصلتیں ہوتی ہیں انسان کے اندر جو اس کو کمال کی طرف لے کر جاتی ہیں. دیکھیے ایک صبر ہے, حوصلہ ہے, ہمت ہے, یہ بھی ایسی حکمت ہے کہ آپ کے اندر عزت احترام ہو دوسرے کا, صبر و تحمل سے کام لے. فوراً آپ کو اگر اعلام کرنا ہے تو آپ دوسرے فرد کو پریشان کر کے رکھ دیں گے, جو ہی اس نے سوال کیا آپ فوراً جواب دیں, اس سے وہ پریشان ہو جائے گا. آپ کو پتہ ہونا چاہیے کہ کب آپ کو سننا ہے, کب آپ کو خاموش رہنا. آپ جلدی نہیں کرتے ہیں تو اس طرح سے ایک طرح سے آپ سامنے والے کے سامنے اپنی عزت اور احترام کو بڑھاتے ہیں, مقام و منزلت کو بڑھاتے ہیں. ایسے ٹائم میں آپ سن کر خاموش رہ کر سوچ سمجھ کر ان باتوں کو زبان پہ جاری کرنے سے ایک طرح سے آپ کو پتہ ہونا چاہیے کہ اب آپ دوسرے فرد کو کہتے ہیں وہ بول چکا, اب میری باری ہے بولنے کی. چونکہ وہ دیکھتا ہے آپ نے چپ کر کے اس کی بات چیت سنی ہے, تو اب وہ بھی خاموش ہو کے آپ سے بات چیت کرے گا.
ایک جو بہت ہی اہم چیز ہوتی ہے वो ये होता है कि हम बज़ाहिर सामने वाले को यही वो होता है कि हम तो चुप बैठे लेकिन हम उसकी बातें तक नहीं सुन रहे होते हैं, हमारे जहन कहीं और होता है। और जब मेरी बारी आती है, मिसाल के तौर पर जब बारी आती है बात करने की, तो हम दूसरा मौजू शुरू कर देते हैं और उसको भी पता चलता है और हमें भी मालूम होता है कि हम तीसरा मौजू शुरू कर रहे हैं उसको या अवॉइड कर रहे हैं या बिल्कुल, यानी हम कहते हैं हम तुम्हारी ज़हनियत तो हम मानते ही हैं, उसको एक किस्म का कहना कि जलील करना। तो इसके बारे में क्या ये चुप रहना मुनासिब है यहाँ पर या नहीं?
देखिए, हमने कहा जैसा कि टाइम पर बोलना और बेमौका बातचीत करना इंसान को एक तरह से तहकीर उसके बाइस बनता है। देखिए, हो सकता है कि ऐसे जो उसके पास मौके आते हैं वो ज़ाया हो जाए। देखिए, एक तरह से उसको मैं देखना चाहती हूँ कि आपको क्या मालूम है क्या मालूम नहीं है। ये जो मौके ज़िंदगी में आते हैं तो उसने एक तरह से ज़ाया कर दिया। इसका ये मतलब नहीं कि बाज़ लोग जो बहुत कम बातें करते हैं और वो फिर वो तन्हाई का शिकार हो जाते हैं, ये भी सही नहीं है। ये तमाम बहसें अपनी जगह पर, लेकिन जहाँ आपने मसलन नहीं सोचा समझा, आपने दूसरा अफराद समझ जाएगा कि आपने उसकी बातचीत को अहमियत नहीं दी है। यहाँ पर भी देखिए, बेहतर है कि आप खामोश रहें तो बेहतर है। आपने देखा होगा कि क्लास में
बिल्कुल,
यानी आप देखते हैं कि उस्ताद ने जब बातचीत की है क्लास में, आप कुछ भी नहीं बोल रहे हैं, खामोश है, ऐसे ही आपने हाथ खड़ा कर दिया क्लास में, तो उस्ताद समझ जाते कि आप यहाँ पर थे ही नहीं, समझ जाएंगे कि आपका जहन कहीं और लगा हुआ था। और ये खामोशी कभी एहतराम होता है, कभी इसलिए होता है कि आपने उसकी बात ही नहीं सुनी है, और कभी ये सुकून।
बहुत बहुत शुक्रिया, चलते हैं खुर्रम के पास, वो कई चीज़ें हम लोगों के लिए तैयार करके लाए हैं और उसके बाद हम लोगों की गुफ्तगू जारी रहेगी।
बहुत बहुत शुक्रिया। और मैं जो है ज़्यादा वक्त आप लोगों का नहीं लूँगा, अगर आप इजाज़त दें तो एक छोटा सा मौजू मैं लेके आया हूँ, वो भी इसी के थोड़ा सा बातचीत करने के ही से मुतालिक है। लेकिन मैं जो बात लेके आया हूँ वो ये है कि आप ज़्यादा बात करें, कम बात मत करें। बहरहाल बात करेंगे हम लोग इसके बारे में,
दो घंटे हम लोगों ने यहाँ पे जो चीज़ें कही हैं ठीक
उल्टा करेंगे। नहीं, मैं सिर्फ ये बताना चाहूँगा आपको कि ख़ास तौर पर बच्चों में शर्माना और शर्माने की वजह से बात ना कर पाना, ये इसके बारे में मैं कुछ नुकात सिर्फ बताना चाहता हूँ अपने प्यारे नाज़रीन की खिदमत में, कि बचपन से ही जो है बच्चों के ऊपर इस सिलसिले में काम किया जाए। क्योंकि अगर बचपन से ही बच्चों में बहुत ज़्यादा शर्माना हो, ख़ास तौर पर जब वो बात करना चाहते हैं, तो बहुत से मसाइल पेश आ सकते हैं। उसमें यह है कि अगर आपका बच्चा, आपको ऐसा लगता है कि आपका बच्चा जो है इस मुश्किल का शिकार है, तो खुद बच्चा खुद इन चीज़ों के कोशिश करे जो चीज़ें मैं बता रहा हूँ, या आप उसकी मदद करें कि वो ये काम कर पाए। सबसे पहले जो है चीज़ वो ये है कि अपने बच्चे को या आप खुद जब भी बात करना चाह रहे हैं तो बिल्कुल छोटी एक गुफ्तगू शुरू करें। ज़रूरी नहीं है कि कोई बहुत बड़ा मौजू उठा के उस पर बात की जाए, एक बड़ी सादा सी बात जो है उसको शुरू करें और उसको आगे चलाएं और इस तरह जो है बात शुरू। फिर दूसरा, अपने बच्चे को ये सिखाएं कि जब वो बात शुरू करता है या वो एक मसलन एक मौजू के ऊपर बात शुरू हो गई है, तो उसको कैसे वो आगे चला सकता है, कैसे वो उसको जो है जोड़ के रख सकता है, बजाय इसके कि वो एक जुमला बोल के दो जुमले बोल के चुप हो जाए, कैसे वो उसको आगे चला सकता है, इसकी उसको आदत डालें। उसके अलावा ये कि खुद कोशिश की जाए कि जब जो बात करने जा रहे हैं आप, उसको एक या दो बार अपने मुंह में या अपने दिल में उसको रिपीट करें, या वो जुमला, अगर आपको आप शर्माते हैं तो उस सिलसिले में अगर आप चाहते हैं कि एक अच्छा जुमला आप बोल पाएं, तो उसको अपने दिल में अपने जहन में उसको रिपीट करें, ताकि आप जब बोलें तो बिल्कुल उसको सही तरीके से बोल सकें। उसके बाद एक और जो चीज़ जो अभी हसन और मित्र कारी साहब भी इस बारे में बात कर रहे थे, कि अगर आप चाहते हैं कि आप का आपको आपके लिए एहतराम किया जाए, आपको रिस्पेक्ट दी जाए आपकी बात की, तो जब कोई दूसरा आपसे बात कर रहा है तो उसकी बात को भी अहमियत दें, और जितना आप चाहते हैं कि आपकी बात की अहमियत हो, जब आप एक बात करते हैं दूसरा शख्स जो है वो आपको बात पे एहतराम दे, तो आप भी यही काम करें दूसरों की बातों के लिए। फिर उसके अलावा ये है कि कहते हैं कि जो जनरल टॉपिक हैं, मौजूद जो ऐसे जो जनरल हैं कि भाई मुल्क के हालात कैसे हैं, सियासत के हालात कैसे हैं, या मौसम कैसा है, इनको इनके बारे में बात मत करें, जितना कम कर सकते हैं इनके बारे में बात मत करें, क्योंकि ये ऐसे मौजू हैं जिसकी वजह से जो है शायद कोई ख़ास आप बात ना कर पाएँ। आखिरी जो नुकता है वो ये है कि हमेशा अपने जहन में, अपने बच्चे के जहन में ये चीज़ डालें कि जब वो बात कर रहा है तो ज़रूरी नहीं है कि वो परफेक्ट हो, वो बेहतरीन हो, हम बहुत से ऐसे लोग होते हैं, बड़ी उम्र के लोग भी होते हैं, जबकि बात करते हैं तो शायद वो सही तरीके से बात ना कर पाएँ, पहली बार, दूसरी बार, तीसरी बार, शायद 50 बार, लेकिन उसके बाद आहिस्ता आहिस्ता वो सीखना शुरू हो जाते हैं। बारह ये नुकात थे कि जो बच्चे शर्माते हैं और जो लोग शर्माते हैं सही तरह बात नहीं कर पाते। छोटा सा वक्फा लेंगे, उसके बाद दोबारा आपकी खिदमत में हाजिर होंगे, हमारे साथ रहिएगा। एक बार फिर आपकी खिदमत में हाजिर हैं। मैं कुछ नुकात आपकी सेहत, आपकी सलामती के लिए बताता चलूं। उसमें सबसे अहम चीज़ ये है कि जब भी आप कोई दवाई, कोई खाने पीने की चीज़ खरीदें तो अपने अंदर आदत डालें कि उसका लेबल ज़रूर पढ़ें, उसके ऊपर क्या लिखा है। अगर आपको हत्ता समझ भी नहीं आती इन चीज़ों की, जैसे कि मैं बहुत से लोगों को समझ नहीं आती, समझ से मुराद मेरी ये कि शायद हमें यह ना पता चल सके कि सैचुरेटेड फैट, जो यहाँ पर चर्बी लिखा हुआ है और यहाँ पर लिखा हुआ है 15%, इसका क्या मतलब है, ये 15% होनी चाहिए, नहीं होनी चाहिए, ज़रूरी नहीं है, लेकिन यही कि हम पढ़ने की आदत डालें ये एक बहुत अच्छी बात है। उसके अलावा कहा जाता है कि प्रोसेस्ड फूड जो है उसका कम से कम इस्तेमाल कीजिए। प्रोसेस फूड वो ग़ज़ाएँ हैं जो वैसे, जैसे कि अगर आप एक चिप्स घर में बना सकते हैं लेकिन आप कहते हैं कि हाँ मैं बाहर से लेता हूँ, तो वो एक प्रोसेस हो जाता है। क्या मतलब उसका कहने का ये है कि उसके अंदर ऐसी चीज़ें डाल दी जाती हैं जो उसको प्रिजर्व करने के लिए, उसकी कि वो काफ़ी अरसे तक ख़राब ना हो, तो उन चीज़ों को हम लोग कह देते हैं प्रोसेस फूड। जितनी कोशिश की जाए कैन वाली जो ग़ज़ाएँ हैं उनका कम इस्तेमाल किया, जो पैकेटों में आ रही हैं, जो मार्केट से शॉप दुकान से आप ले रहे हैं, गोश्त वगैरह हो गया, मुर्गी वगैरह हो गई, उनका जो है जितना आप ताज़ा इस्तेमाल करें वो आपके लिए बहुत ज़्यादा बेहतर है। उसके अलावा एक और जो चीज़ कही जाती है वो ये है कि अक्सर लोग कम, जी एक तो ये चीज़ भी है कि कहते हैं कि जितना आप कम खाएंगे उतना आपकी सेहत अच्छी रहेगी, और कहा जाता है कि दिन में 4 मरतबा खाना खाएं वक्फे के साथ। ये नहीं कि एक वक्त का खाना जो है बहुत ज़्यादा खा लिया, दूसरे वक्त का खाना जो है वो कम खाया। और उसके अलावा एक और जो चीज़ आखिरी में बताता चलूँ वो ये है कि मल्टीविटामिंस के बारे में कुछ लोग इस्तेमाल करते हैं, मुख्तलिफ किस्म की दवाइयाँ, ताकत की दवाइयाँ कहते हैं, ताकत के सिरप वगैरह होते हैं, तो इनके बारे में कहा जाता है कि सिर्फ अगर आप लेना भी चाहते हैं तो सिर्फ एक मल्टीविटामिन की गोली दिन में, एक दिन में इस्तेमाल की जाए, इससे ज़्यादा जो है वो ख़तरनाक साबित हो सकती है। जूस के मुकाबले में फल खाना, फलों का जूस खाना, इसके बारे में ये कहा जाता है कि खुद फल खाना बहुत बेहतर है इससे कि आप फलों का जूस पिए। बहरहाल ये तो कुछ टॉपिक्स से बातें थी कि आप लोग कैसे अपनी सेहत को संभाल सकते हैं। चलते हैं हसन के पास, ताकि हसन जो है,
बहुत ज़बरदस्त चीज़ें तुमने बताई, और यानी पहला मौजू आपका जो था उसमें हमें एक चीज़ याद आ गई जो मेरे ख्याल में बहुत सारे बच्चों के भी मसाइल हो सकते हैं।
जी
डॉक्टर साहिबा, मैं जब 5वीं या 4थी जमात में था तो उस वक्त हम लोगों के प्रिंसिपल जो थे वो नमाज पढ़ाते थे, वही वो यानी बड़ा सा नमाज खाना था हम लोगों के स्कूल का, और वहाँ पर वो नमाज़ पढ़ाते थे और खुदा हिफाजत करें उनके जहाँ पर, तो उनसे हम लोगों ने बहुत सारी दुआएं सीखी। एक जो उन्होंने काम जो किया था वो ये था कि जो दुआ मतलब पढ़ते थे या मसलन नमाज कुनूत में या आखिरी सजदे में, वो आखिर में अगर कोई याद कर ले तो उसको इनाम देते थे। लेकिन हुआ क्या कि आखिरी उन्होंने काफ़ी लंबी दुआ थी आखिरी सजदे की, और उसमें उन्होंने जो दुआ पढ़ी काफ़ी लंबी सी थी, उन्होंने कहा कि जो भी इस दुआ को याद कर लेगा मैं पूरा ये जो पेन का पैक है उसको दूंगा। हुआ क्या कि मुझे दुआ, मैंने दुआ सीख ली, लेकिन मसला हुआ ये कि मुझे शर्म आ गई बोलते वक्त, और तो इसका क्या किया जाए बच्चों में, और आज तक मुझे उसका अफसोस है, इतने साल गुजर गए लेकिन उसका अफसोस, इसका क्या किया जाए मुख्तसर तरीके से।
बिल्कुल, देखिए ये खुर्रम साहब ने भी यही बच्चों के बारे में बातचीत की। देखिए ये एक ज़ाफ़ है, कमज़ोरी है, ये बड़ों के अंदर भी है, और हमारे पास आते हैं 50 साल के हैं, 30 साल के हैं, वो रबता जो इज्तमाही समाज के अंदर होता है नहीं कायम कर सकते। देखिए हमने बताया कि कम बातचीत करना भी आहिस्ता आहिस्ता क्या होता है कि वो साइड पर हो जाता है, वो आपसे जिसारत जो है, बहादुरी है, अपने आप को मानना, ये आपसे ले लेता है। यानी दर हकीकत जब आप बच्चे थे आप बहुत अच्छे तेज तरार इंटेलिजेंट बच्चे थे, लेकिन चूंकि आपके अंदर वो जिसारत नहीं थी, वो अपना वो जिसको सेल्फ कॉन्फिडेंस कह सकते वो नहीं था, तो देखिए हमने यही बताया पिछले हमारे मौजूद में था कि अपने आप को कबूल कीजिए, कॉन्फिडेंस होना चाहिए कि हाँ मैं ये काम कर सकता हूँ। जैसा कि खुर्रम ने भी इशारा किया कि बचपन में ये वालिद والدین ہیں جو بچوں کے اندر اعتماد پیدا کرنے کا کام کرتے ہیں, یعنی گھرانوں کے اندر جہاں بہت کم بچے ہیں یا زیادہ بھی ہیں, وہ ڈسپلن قائم کرنے کے لیے گھر کے اندر, چونکہ والدین کو اگر نئی طاقت ہمت ہے تو وہ کم بچوں کو موقع دیتے ہیں بات چیت کرنے کا. تو دیکھیے الہی نعمت ہے یہ, اچھے طریقے سے سننا. دیکھیے بچہ جو ہی پیدا ہوتا ہے تو وہ سن رہا ہے, لے رہا ہے, وہ ان موجوں کو لیتا ہے اور وہ موجیں آہستہ آہستہ معنی والی بن جاتی ہیں. دیکھیے اچھا سننا بھی بچے بچپن سے ہی وہ سیکھتا چلا جاتا ہے. اب وہ سیکھنے کے بعد اب وہ دوسرے چاہتے ہیں کہ بتاؤ کہ تم نے کیا سنا. اب وہ چھوٹا چھوٹا جتنا اس بچے کو آتا ہے وہ بولے بتائے, اور دیکھیے آسانی سے وہ, اب دیکھتے ہیں کہ وہ سنتا ہے اور پھر بتاتا ہے, بولتا ہے, وہ لیتا ہے پھر بات چیت کرتا ہے. دیکھیے وہ جو سنتا ہے وہ باور کرتا ہے, یقین کرتا ہے کہ ہاں یہ درست کہا یا نہیں. آپ جو کہ والد ہیں, والدین ہیں, آپ دیکھتے ہیں کہ آپ مختلف طریقوں سے اپنے بچے کو پیار محبت سے اور اس کو تائید کر کے, اس کی تائید کر کے اس کو سکھاتے ہیں بات چیت کرنا. ایک ایک جملہ اس کو بات چیت کرنا سکھاتے ہیں, آپ اس کو کانفیڈنس دیتے ہیں, اعتماد دیتے ہیں. چنانچہ بچپن سے آپ سب کچھ اگر سیکھنے چلے جائیں تو بڑی عمر میں آپ کو پرابلم پیش نہیں آئے گی.
ڈاکٹر صاحبہ, خرم کے پاس چلتے ہیں.
جی بالکل, ہم لوگ پھر جا رہے ہیں تازہ ہونے کے لیے, تھوڑا سا ایک چھوٹا سا وقفہ ہم نے لینا ہے, تو لیتے ہیں وقفہ اور اس کے بعد دوبارہ آپ کی خدمت میں حاضر ہوں گے اور پھر دوبارہ پروگرام کو آگے چلائیں گے. ہمارے ساتھ رہیے. جی آپ لوگ تازہ ہو کے آگے چلتے ہیں حسن کے پاس, اور حسن کو ہم یہ کہیں گے کہ اب جو ہے ہمارا پروگرام وہ کیا کہتے ہیں نتیجے پہ پہنچ رہا ہے اور وقت بھی جو ہے محدود ہے. اب دیکھیں کہ آپ لوگ جو ہے
7:18 ہو رہے ہیں اور آدھے منٹ بھی اس میں سے گزر گئے ہیں, تو اگر 1.5 منٹ میں آپ اس موضوع کو اگر خلاصہ آپ کر دیں تو بہت بہتر ہوگا.
میں اس پوری بات چیت کو اگر کہوں تو ایک جملہ بنتا ہے کہ وہی مشہور جملہ کہ کم بولیں, اپنے ٹائم پر بات چیت کریں اور اچھی بات کریں, درست بات کریں. ان سب کے پیچھے وہ خاموشی ہے. اور ایک چیز جو میں مزید اضافہ کرنا چاہتی ہوں کہ وہ خاموشی در حقیقت احترام ہے اپنی ذات کا, بعد وہ احترام ہے طرف مقابل کے لیے. یعنی خاموشی سب سے پہلے آپ اپنے لیے انجام دیتے ہیں, پھر دوسرے کے لیے انجام دیتے ہیں. وہ رشد و نمو لے کے آتا ہے ایک انسان کے لیے, آپ کو با اعتماد کرتا ہے کہ آپ فتح کر سکتے ہیں دنیا کو اور حقیقتاً آپ اپنے کاموں میں کامیاب ہو سکتے ہیں. ہم دنیا جو کہہ رہے ہیں اس کا مطلب ہے آپ کا اپنا جو ہیتا کار ہے اس کے اندر آپ کامیابی کر سکتے ہیں. دقت کریں ہر کام کو, سوچ سمجھ کر, خاموش رہ کر تجزیہ و تحلیل کریں اور بات چیت کو سیکھیں دوسرے سے خاموشی سے. انشاءاللہ کہ
ڈاکٹر صاحبہ بہت زبردست گفتگو رہی اور انشاءاللہ ہمارے ناظرین کے لیے مفید ثابت ہوئی ہوگی, کیونکہ میں نے کوشش کی کم سے کم زیادہ سے زیادہ وہ چیزیں بتاؤں جو یعنی عام طور سے ہم لوگوں کے معاشرے میں, خصوصاً ہم لوگ کا مشرقی جو معاشرہ ہوتا ہے اس میں جو مسائل ہم لوگ کو درپیش ہوتے ہیں اس کے حوالے سے میں چیزیں پوچھوں, اور ہمارے ناظرین کو بھی یقیناً پسند آئی ہوں گی. آپ کا کیا خیال ہے؟
بالکل آپ نے بالکل ٹھیک کہا. آج ہم نے جو ہے مسٹر قاری صاحب کا بہت زیادہ وقت لیا ہے, لیکن یہ ہے کیونکہ موضوع کو نتیجے تک پہنچانا تھا اور بہت اہم موضوع تھا اس وجہ سے. پر امید کرتے ہیں آپ لوگوں کو ہماری آج کی گفتگو کا سیگمنٹ جو ہے پسند آیا ہوگا. میں صرف یہ بتاتے چلوں کہ کل ہمارے ساتھ ڈاکٹر عثمان خالق یہاں پر اسٹوڈیو میں موجود ہوں گے اور تغذیہ کے بارے میں, غذائیت کے بارے میں ڈاکٹر آپ گفتگو کرتے ہیں. انشاءاللہ وہ گفتگو بھی آپ کو پسند آئی ہوگی. ہمارا پروگرام کا ٹائم جو ہے وہ ختم ہو رہا ہے, لیکن صرف میں یہ بتاتا چلوں کہ موضوع کا انتخاب, ہفتے کا موضوع کا انتخاب, ہم لوگ بہت خوش ہوتے ہیں کہ اگر آپ لوگ ہمیں فیس بک کے ذریعے, میسج ریکارڈر کے ذریعے کال کر کے بتائیں کہ آپ کس موضوع پہ بات کرنا چاہتے ہیں, تو اس میں بہرحال بہت مزہ آتا ہے. اور ہمارے ساتھ فیس بک پہ جتنا آپ ہمارے ساتھ رہیں گے اتنا پروگرام جو ہے ہمارے لیے بھی, آپ لوگوں کے لیے بھی دلچسپ رہے گا. بہرحال میں حسن اور مترا قاری صاحبہ کی طرف سے آپ سب کی خدمت سے اجازت چاہوں گا. کل تک کے لیے ہم اجازت دیجیے. خدا حافظ.
خدا حافظ.